أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين، يدع المستكبرين ويرفع المستضعفين، ويهلك ملوكا ويستخلف آخرين. قاسم الجبارين ومدرك الهاربين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، رحمة للعالمين، شفيع المذنبين، سيدنا ومولانا أبي القاسم محمد.
تھوڑا سا پیچھے کر دیا.
وعلى اهل بيته الطيبين الطاهرين المعصومين الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما بقية الله الأعظم في الأراضين روحي وأرواح العالمين لتراب مقدمه الفداء، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين، بسم الله الرحمن الرحيم، ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب، ومن يتوكل على الله فهو حسبه، إن الله بالغ أمره، قد جعل الله لكل شيء قدرا. درود بيجي محمد وعلى آله. عزیزان محترم، امام بارگاہ خدام ارم میں ان خمسہ مجالس اعضاء سے ہماری ان مجالس کا عنوان سورہ طلاق کی دوسری اور تیسری آیت کے ذیل میں قرآن اور انسان کی روحانی زندگی ہے، اس لیے کہ آج کے اس سائنسی دور میں انسان جتنا سائنس اور ٹیکنالوجی کی ترقی سے بہرہ مند ہوتا چلا جا رہا ہے، نئی نئی ایجادات، نئے نئے ماڈلز، نئی نئی ٹیکنالوجی، ایک سے بڑھ کر ایک ترقی کے مظاہر در حقیقت انسان کی زندگی کو سہولیات سے مزین تو کرتے ہوئے نظر آ رہے ہیں، لیکن یہ مظاہر ٹیکنالوجی، یہ ترقی کے راستے اور در حقیقت سائنس کی یہ چکا چوند ترقی اور اس کا ارتقاء انسان کی انسانیت اور اس کی بقا اور اس کے دوام، بلکہ یوں کہوں کہ انسان کی روحانی زندگی کی نیاز و ضرورت کو ادا کرنے سے قاصر ہیں. ایک چھوٹی سی مثال میں نے کئی جگہ دی ہے، انشاءاللہ پہلے آیت کا ترجمہ آپ کی سماعت کی نظر کروں. سورہ طلاق کی دوسری اور دوسری آیت کا بھی آخری حصہ اور تیسری آیت، وَمَن يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا، جو بھی اللہ کا تقوی اختیار کرے گا اللہ تعالیٰ اس کے لیے مشکلات سے نکلنے کا ایک راستہ قرار دے گا. وَمَن يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا، اور صرف راستہ ہی قرار نہیں دے گا، جو خدا کے قوانین پر عمل کرے گا، تقوی کی پیروی کرے گا، دوسرا نتیجہ یہ ہے وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، کہ اس کو وہاں سے رزق دے گا کہ جہاں سے اس کا گمان بھی نہ ہو. ومن حيث لا يحتسب یعنی جہاں تم حساب بھی نہیں کر سکتے وہاں سے درہائے رزق تمہارے لیے کھولے جائیں گے. ومن حيث لا يتوكل على الله اور جو اللہ پہ توکل کرے فہو حسبہ تو اللہ اس توکل کرنے والے انسان کے لیے کافی ہے. ان اللہ بالغ امره خدا اپنے کاموں پر حاوی و مسلط ہے. قد جعل اللہ لكل شيء قدر اور اللہ تعالی نے ہر چیز کے لیے ایک پیمانہ قرار دیا ہے. یہ قرآن مجید کی دو آیات کا ظاہری ترجمہ. اور چاہتا ہوں کہ پہلے مفہوم اور موضوع جو ہمارا ان خمسہ مجالس عزا میں ہوگا اور آپ کی سما خراشیوں کا سبب بنے گا اس کے بارے میں قدر گفتگو اس پہلی مجلس کے ابتدائی مراحل میں آپ کے سماعت کی نظر کروں. درود بھیجے محمد و آل محمد کا. دیکھیے طریقہ یہ ہوتا ہے کہ طالب علم ہونے کی حیثیت سے جو بچے یونیورسٹی میں پڑھتے ہیں اور جب کوئی نیا استاد آتا ہے ایک استاد بولتا ہے جس کو آپ روزانہ دیکھ رہے ہوتے ہیں, آپ کے مسجد کے پیش امام ہوں گے, یہاں کے محلے کے خطیب ہوں گے جو گاہے بگاہے آپ کے سامنے آ کر خطابت کرتے ہوں گے یا پیش امام صاحب جو ہیں وہ در حقیقت آ کر آپ کے سامنے روزانہ کی جو پانچ نمازیں ہیں ان کی امامت کرتے ہوں گے, تو ان کو سمجھنا, ان کو دیکھنا, ان کا لب و لہجہ آپ کے لیے بہت آشنا ہوگا. اب کوئی نیا آ جاتا ہے تو پہلے تو انسان قد و کاٹ دیکھتا ہے, پھر لہجہ دیکھتا ہے, پھر جو ہے وہ مفہوم کی سنگینی بھی اثر انداز ہوتی ہے. تو یہ ساری چیزیں مجموعی طور پر سماعت میں ثقیل اور وزن معلوم دیتی ہیں, اور جب سماعت میں سنگینی آ جائے تو پھر فہم کے دروازے مشکل سے کھلتے ہیں. تو چاہیں گے کہ پہلے ابتدائی گفتگو میں تھوڑے سے آشنا ہو جائیں تاکہ مطالب کو آسانی سے بیان کیا جا سکے. درود بھیجیے محمد و آل محمد. ایک کلاس میں کیا ہوتا ہے, اور میرا جو انداز ہے وہ تقریباً وہی ہے کہ جو ایک گفتگو کا انداز ہوتا ہے, وہ خطیب تو نہیں ہوں کہ میں کہوں جناب میں خطیب ہوں اور میں مثال کے طور پر خطابت کے جوہر دکھاؤں گا, سادہ سا ایک طالب علم اور خادم ہوں فرش ادا کا, اور مجھے فخر ہے اپنی اس نوکری پر جو در حسین کی میں کر رہا ہوں, اور خدا سے دعا ہے کہ خدا وندہ مجھے اس روزی کو مجھ سے تا روز قیامت نہ چھین. یہ نوکری جس میں ہمیں فخر ہے اور ہونا چاہیے کہ در حسین کی نوکری اگر خدا کی بارگاہ میں قبول ہو جائے تو اس سے بڑھ کر کوئی شرف فضیلت نہیں انسان کے لیے. اس لیے کہ یہ فرش ہے, لیکن یہ فرش ازادر حقیقت عرش ہے. یہاں پر بیٹھنے والا فرش نشی نہیں ہوتا بلکہ عرش نشی بن جاتا ہے. جو بھی مجلس حسین میں آئے گا وہ ناری تو ہو سکتا ہے لیکن جب یہاں سے جائے گا تو نوری بن جائے. تو اس بنا پر اس موضوع کی ضرورت کیوں پیش آئی؟ ہم روزانہ اپنی زندگی میں سائنس اور ٹیکنالوجی کے مظاہر کو دیکھ رہے ہیں. آج ایک ماڈل ہے, 3 مہینے بعد ایک اور ماڈل آ جائے گا. جو آج ماڈل آیا ہے وہ 3 مہینے پہلے یا 6 مہینے پہلے نہیں تھا. ماڈل آپ کے پاس جو ہے وہ پرانا ہو جاتا ہے. اب انسان مثال کے طور پر موبائل کو لے لیجئے, ٹیکنالوجی اگر آپ کو آپ کے مقصد تک پہنچائے بہت اچھی چیز ہے, لیکن اگر یہی ٹیکنالوجی, یہی پیش رفت, یہی ترقی آڑے آ جائے, رکاوٹ بن جائے, انسانی ترقی میں معنی قرار پائے تو وبال جان. اب کل جو علم کا دن گزرا, نہ آپ کا موبائل بجا نہ میرے موبائل نے کوئی آواز نکالی, سکون سے دن گزر گیا. حالانکہ پریشانی ہوتی تھی, رابطہ نہیں ہوا فلاں سے, کیا حال ہے, کیسا ہو رہا ہے, لیکن مجموعی طور پر بہت پرسکون دن گزرا. یہ بھی حسینیت کے کمال میں سے ایک کمال ہے کہ ذہنی سکون مل جاتا ہے. بہرحال گو کہ یہ تحمیل شدہ کمال ہے اور یہ وہ خوبی ہے کہ جس کو زبردستی تھوپا جا رہا ہے, لیکن پھر بھی چلیں جناب انسان قدر مستفید ہو جاتا ہے جب کوئی موبائل نہیں بجتا, آپ سکون سے ہوتے ہیں. اب ٹیکنالوجی ہے نا, آپ دنیا بھر سے رابطہ کر سکتے ہیں. इंसान इतना आदी हो गया इस छोटी सी मशीन का जिसमें मुख्तलिफ फंक्शंस, मुख्तलिफ फालियतें, मुख्तलिफ मॉडल, मुख्तलिफ कंपनियों की मार्केटिंग की दौड़ लगी हुई है। ये जो कुछ भी है ये मार्केटिंग के उसूलों के बिना पर दौड़ लगी हुई है। जो कुछ भी आपको दिखाया और सुनाया जाता है टेलीविजन पर, मीडिया पर, आपके अंदर पहले एक काजिब और झूठी ख्वाहिश पैदा की जाती है और बाद में उसका इंजेक्शन तैयार किया जाता है। तो मार्केटिंग का उसूल है यही कि जनाब अपनी प्रोडक्ट को बेचो, अब बेचने के लिए सामने वाले की नजरियात, उसकी जहनी सतह और उसकी नफ्सियात से वाकफियत जरूरी है। मिसाल के तौर पर कि आपको जो टीवी के इश्तेहारात दिखाए जाते हैं, क्योंकि मैं नफ्सियात का तालिब इल्म हूं इसलिए मिसाल दे रहा हूं ताकि मेरा मौजू वाज़ेह हो सके, ताकि हम किसी मकसद तक पहुंच सके और हमारा फर्जादा पे बैठना हमारी रूहानी तरक्की का सबब बन सके। दुरूद भेजे मोहम्मद वाले मोहम्मद का। यही मोबाइल जो टेक्नोलॉजी का शाहकार है, आप जिससे राबता बरकरार कर सकते हैं जिदाने गिरामी, ये बाज़ औक़ात नफ्सानी बीमारियों का सबब बन जाता है। कैसे? सुबह से शाम तक साहब घर में नहीं होते, शाम में तशरीफ लाते हैं, बच्चे अपने पढ़ाई लिखाई अपने मशागिल में मशगूल, खातून खाना अपनी सहेलियों और अपने झंझटों में मशगूल। अब जब साहब तशरीफ लाए, यानी सरपरस्त साहब मंजूर, मेरी मुराद ये है, तब जनाब साहब अपने मोबाइल में हैं, बेगम अपने मोबाइल में हैं, बच्चे अपने मोबाइल में लगे हैं, और आदत ये हो गई कि हर थोड़ी देर बाद अच्छा वाला पढ़ा लिखा इंसान भी थोड़ी देर मोबाइल निकाल के देखेगा, चेक करेगा किसी का SMS तो नहीं आया, बज रहा है कि नहीं बज रहा। ये इंसान नफ्सियाती बीमारी है कि इंसान दर हकीकत एक छोटी सी टेक्नोलॉजी का शिकार हो गया। अगर किसी का इंतजार है फोन का या किसी अहम खबर का और बार बार चेक किया जा रहा है तो कोई माकूल वजह बनती है, लेकिन बगैर किसी माकूल वजह के हर थोड़ी देर बाद उंगलियां चलने लगे और देखने लगे कि जनाब स्क्रीन खोलें और बंद करें, कोड लगाएं और बंद करें, तो ये नफ्सियाती बीमारी है। इसलिए अल्लाह ने कहा कि ये छोटी सी टेक्नोलॉजी जो तुम्हारे हाथ में तुम्हारी उंगलियों के इशारे पर चलती और घूमती और फिरती और ऑन ऑफ होती है, तुम इसके मरीज बन गए हो। भाई मोबाइल तुम्हारे पास हो कोई मसला नहीं है, अगर जायज काम कर रहे हो तो इबादत खुदा भी हो रही है, लेकिन अगर आप इस मोबाइल में गिरफ्तार हो गए, इंसान मोबाइल में गिरफ्तार हो जाता है क्योंकि उसके लब आजाद हैं, हाथ आजाद हैं, लेकिन छोटी सी टेक्नोलॉजी में गिरफ्तार हो जाता है। तो ऐसी बहुत सारी मिसालें आज़ीज़ाने गिरामी, अब आप अल-क़यास बिल-क़यास कि जनाब इस मिसाल को रखकर अपनी निजी जिंदगी में देखिए हम कहां कहां टेक्नोलॉजी के मोहताज हो गए हैं, शिकार हो गए। अगर चले मोहताज ना भी कहूं तो शिकार का लफ्ज ज्यादा मौजूद रहेगा, गिरफ्तार हो गए हैं कि इंसान अपनी उस टेक्नोलॉजी से अपने इर्तिका का सफर करता, वही चीज उसके कदमों में जंजीरों का सबब बन गई है। ये छोटी सी मिसाल है। तो आज हम कहां खड़े हैं इस साइंसी दौर में, इंसानियत कहां खड़ी है? असला, चाकू, कत्ल करने के आलात अगर तालीम के साथ ना हो, तरबियत के साथ ना हो, तो यही आलात इंसानियत की तरक्की और उसकी हयात के बका के बजाय इंसानी हयात के तसलसल का राबता मुनक़ता कर देते हैं। कहीं कुछ तो कुश्तार नजर आता है, कहीं दर हकीकत कत्ल गारत नजर आती है, कहीं आहें और सस्कियां नजर आती हैं। क्यों? इसलिए कि सही टेक्नोलॉजी का इस्तेमाल नहीं है। एक और मिसाल मैं दूं, बहुत ही वाज़ेह मिसाल, वो छुरी कि जो डॉक्टर के हाथ में होती है, किसी बदमाश को दे दी जाए, किसी लाउबाली शख्स को दे दी जाए, किसी गैर महज़ब और गैर पढ़े लिखे शख्स को दे दी जाए, तो उस चाकू से लोगों के गले और पेट काटता हुआ नजर आएगा। और माशाल्लाह से मुसलमान तो इतनी तरक्की कर गए कि अय्यामे हज में भी रहम नहीं करते कि वो बेल्ट जो बनी होती है हाजी के उसी पे चाकू मार मार के खींचने की कोशिश करते हैं, कि इंसान खाने खुदा में भी जो है वो दुस्दी और सिरकत और चोरी से परहेज नहीं करता। तो चाकू अगर किसी बदमाश के हाथ में दे दिया जाए तो फिर वो लोगों के गले काटता हुआ नजर आएगा, लेकिन अगर यही चाकू डॉक्टर डॉक्टर के हाथ में दिया जाए तो वो उतना ही जिस्म का हिस्सा काटेगा जितना बदन को जरूरत होगी। जितनी बदन को जरूरत होगी, तो इसका मतलब यह है कि तालीम, तहजीब, आदाब दर हकीकत बंदगी की राह और रविश को मुअय्यन करते हैं। अगर इल्म न हो, तहजीब न हो, अदब न हो, तो इंसान अपनी राह और रविश जिंदगी को फरामोश कर देता है। और आज हम देख रहे हैं कि जो हमें कुछ तो कुश्तार नजर आ रहा है, मुसलमान एक दूसरे का गला काट रहे हैं बजाहिर नाम के मुसलमान सही, तो ये क्या है? उसकी वजह यही है कि टेक्नोलॉजी हाथ में आ गई लेकिन इंसानियत का दर्जा कम हो गया, तरक्की के मजाहिर ज्यादा होते गए और इंसान की इंसानियत, उसकी अखलाकी कदरें, उसकी सोशल वैल्यूज दम तोड़ती हुई नजर आती हैं। तो मौजू का इंतखाब इसलिए किया गया कि खुदाम इरम से मौसूम इस बारगाह में दर हकीकत जो मोमिनीन आए वो दर हकीकत उस इरम के लिए जो आलम बाला की, आलम बका की इरम है, इस खुदाम इरम की दर हकीकत फिजाओ जमीन और जमान से इस सफा करते हुए उस इरम बाकी के लिए सामान कर सकें। दुरूद जी मोहम्मद वाले मोहम्मद पर। अब आपकी तवज्जो और आपका साथ जो है वो मुझे ये समझाने पर दर हकीकत मजबूर कर रहा है कि मैं जो मतालिब लेकर आपकी खिदमत में आया हूँ और इन चार पाँच दिनों में आपकी समाअत की नज़र करना चाहता हूँ कि इंशाअल्लाह आपके मौरिद तवज्जो करार पाएंगे इंशाअल्लाह। तो ये वो मौजू है और इसीलिए हमने कहा कुरान और इंसान की रूहानी जिंदगी। देखिए इंसान दो चीज़ों का मजमुआ है, मुरक्कब है, एक जिस्म है और इसका रूह, एक रूह है, एक उसकी मादी दुनिया है जो जिस्म और जिस्मानियत से इबारत है और एक उसकी रूहानी दुनिया है जो उसकी रूह से इबारत है। जिस्म नजर आता है, जिस्म का दर्द महसूस होता है, जिस्म की अपनी ज़रूरियात हैं, जिस्म को नींद की ज़रूरत होती जब थक जाता है, जिस्म जब फ़ालियत इख्तियार करता है तो उसको विटामिन्स की, भूख की, प्यास की ज़रूरत होती है। तो फिर इंसान इस्तराहत करता है, खाता है, पीता है, तामो खुराक का इंतज़ाम करता है। इसी तरीके से रूह भी एक हकीकत है। कुल रूहो मिन अम्र रब्बी, रूह से पूछा गया कि रूह क्या है, रसूलुल्लाह ने कहा ए रसूल कह दो, यानी रसूल भी अपनी तरफ से नहीं कहते, कौल यानी कह दो, कौल रूह मिन अम्र रब्बी, ये कौल का ये जुमला ये बता रहा है कि जो भी सवाल किया जाए उसका जवाब हमारा हबीब हमारी मर्जी से नहीं देता बल्कि जब तक हम अम्र न करें वो जवाब नहीं देता। वमा यंतको अनिल हवा इन हुआ इल्ला वही युहा, ये तो कुछ कलाम करता ही नहीं सिवाय इसके कि जब तक वही इलाही नाज़िल ना हो। भाई सवाल का मसला हो, सवाल करने वाला साइल और जिससे जिस मसूल जिससे सवाल किया है एक इनफरादी राबता है, एक साइल है, एक सवाल का जवाब देने वाला है, एक इनफरादी राबता है, लेकिन ये इनफरादी राबता भी अल्लाह के हुक्म और उसकी वही के मुताबिक है। तो ये कैसे हो सकता है कि रसूल अपने बाद उम्मत को बिला हादी और रहनुमा छोड़ के चला जाए? तो बस यही कहने दीजिए कि अगर कुल का ये जुमला ये बता रहा है ए रसूल हमारा हुक्म पहुंचा दो, तो इनफरादी मसाइल में भी रसूल अल्लाह के हुक्म का ताबे नजर आता है और उम्मत की हिदायत हो तो मन कुन तुम मौला हो फहाली, इन जुमला का जुमला ये बता रहा है कि हिदायत का मसला भी उसमें भी अल्लाह का रसूल अल्लाह के हुक्म के ताबे है। रुज़ भेजे मोहम्मद वाले मोहम्मद का। ताबे नजर आता है अल्लाह का रसूल, तो कौल यानी कह दो कौल रूह मिन अम्र रब्बी में से है रूह, यानी जवाब दे रहा है कौन, अल्लाह का रसूल। तो रूह की भी अपनी दुनिया है, रूह नजर नहीं आती, रूह का वजूद है। अच्छा जरा अब हमने तो रूह को देखा ही नहीं। अक्सर लोग होते हैं जब तक कुछ देखते नहीं है ना, उनको यकीन नहीं आता। ये थोड़ी सी बीमारी है टेक्नोलॉजी के ज़माने में बसने वाले इंसानों की, ये मेरी और आपकी नहीं, मुश्तर का बीमारी है। जब तक कि खुद ना देखें, जनाब हमने तो नहीं सुना, कोई अगर बात कोई आके कह देता है हमने तो नहीं सुना, हमने तो नहीं पढ़ा। खूब ना पढ़ना और ना सुनना ना होने की दलील तो नहीं होती, साथ साथ है मेरे या नहीं है? ना सुनना या ना पढ़ना ना होने की दलील तो नहीं होती। मुमकिन है कि आपकी नजर से ना गुजरा हो। बहरहाल एक छोटी सी मिसाल मैं दूं, चूंकि मैं मिसाल ज्यादा देता हूं ताकि बच्चों के जहनों में, नौजवानों के जहनों में बात पहुंच जाए, और हक भी यही है मजलिस का कि इन नौजवानों को मुखातब किया जाए, इसलिए कि हम अपनी उम्र गुजार चुके हैं, न जाने कब कहां से कोई जन्नत बांटने वाला हमें भी ऊपर पहुंचा दे। यही बच्चे, ही नौजवान जो हैं वो मेरे और आपकी जगह संभालेंगे, यही इनमें से कोई उलमा बनेंगे, कोई फुकाह बनेंगे, कोई जाकिर बनेगा, कोई मरसे खां बनेगा, कोई इस खुदाम एरम मारगा का ट्रस्टी करार पाएगा। बहरा तो नौजवानों को ड्रेस, तो वो मिसाल क्या है, वो मिसाल मैं अर्ज करना चाहता हूँ ताकि बात वाजे हो जाए कि जनाब क्या आपने अपने सर की पुश्त का हिस्सा बगैर आईने के कभी देखा है? भाई बहुत से लोगों में जब तक देखेंगे नहीं, जब तक अपनी आंखों से मुशाहिदा नहीं करेंगे, हर चीज ऑब्जर्वेशन के दायरे में नहीं आ सकती, हर चीज हवास खमसा से महसूस नहीं की जा सकती। ये हवास खमसा जो जाहिर है, अब आप मुस्कुरा रहे हैं, मैंने कोई जुमला कहा मुस्कुराए आप, तो मैं कहूं आप मुस्कुराए आपके, मैं खुश हूं, मैं फरहत का इजहार कर रहा हूं, मैं सुरूर का इजहार कर रहा हूं, मैं कहूं जनाब अपना सुरूर दिखाइए, आपके जनाब कैसी बातें कर रहे हैं, सुरूर भी कोई दिखाने की चीज है? फरहत जो महसूस हो रही है वो भी कोई दिखाने की चीज है? कैसी बातें कर रहे हैं कबीला आप? मैं कहूंगा अच्छा जनाब, तो क्या आपने अपने सर की पुश्त को बगैर आईने के देखा है? कब देखा है? जब हज्जाम के जाते हैं और आपके बालों की इसलाह कर देता है तो पीछे से आपको आईना दिखाता है कि जनाब आपकी गुद्दी की इसलाह फरमा दी हमने, जरा तनावुल फरमाइए, देख लीजिए, तनावुल फरमाइए दूसरे माना में भी इस्तेमाल होता है, गुरुदेव मोहम्मद वाले मोहम्मद का तो आपको यकीन आ जाता है हाँ जो ये कह रहा है सही कह रहा है। लेकिन आप ना देखें तो आपको यकीन तो होता है ना, मेरा सर है, उसकी पुश्त है, उसके बाल हैं तो मौजूद है। रूह की अपनी दुनिया है, ये कभी सेहतमंद होती है, कभी बीमार होती है जैसे बदन होता है। इसकी अपनी खुराक है, इसकी अपनी तिशनगी है, इसकी अपनी भूख है। जब भूख और तिशनगी है तो फिर इसकी सैराबी का इंतजाम भी किया गया है, बिला वजह नहीं है। दर हकीकत ऐसा नहीं कि खुदा ने छोड़ दिया, नहीं, बल्कि सैराबी का इंतजाम भी किया कि रूह जब मांगेगी गजा तो उसको कौन सी गजा देनी है। अब जो अकल का अंधा होगा वो कहेगा कि मौसीकी रूह की गजा है। अब जो अकल का अंधा होगा वो क्या कहेगा? मौसीकी रूह की गजा है। अब यानी इस हद तक इंसान बढ़ जाए। बहरहाल तो अब रूह बीमार हो जाती है जैसे बदन बीमार होता है, तो बदन के लिए अतिब्बा होते हैं, तबीब होते हैं, मुआलिज होते हैं, उसका इलाज होता है, उसके लिए दवाएं मखसूस की जाती हैं, उसका परहेज होता है। उसी तरीके से रूह जब बीमार होती है तो उसके तबीब होते हैं, उसकी बीमारी होती है, उसकी तशखीस होती है, उसके लिए दवा का इंतजाम किया जाता है, उसका परहेज होता है, तमाम चीजें। और कभी कभी ऐसा होता है इंसान की रूह मुर्दा हो जाती है, इंसान बेजमीर हो जाता है, इंसान अपनी हकीकत को भूल जाता है, तो उसको उस हकीकत तक पहुंचाने के लिए, उसके उस भूले हुए जमीर को जिंदा करने के लिए, उसकी उस मुर्दा रूह में हयात का उंसर डालने के लिए खुदा ने या कुरान को नाज़िल किया है या अहले बैत को भेजा है। इन दोनों को सामने रखते चले जाओगे तुम्हारी रूह इर्तकाई मनाजिल तय करती चली जाएगी। दुरूद मोहम्मद वाले मोहम्मद का। तो ये कुरान और इंसान की रूहानी जिंदगी, हम चाहते हैं कि अपनी रूहानी जिंदगी को दर हकीकत मजबूत करें, मुस्तहकम करें। यहां पर एक और नुक्ता देना चाहता हूं, बाकायदा गुफ्तगू के आगाज से पहले, वो ये कि आखरत की जिंदगी रूहानी जिंदगी है اور روحانی زندگی کا تعلق جسمانی زندگی سے نہیں ہوگا، یہ بدن یہاں پر ختم ہو جائے گا. جیسے کہ خلائی شٹل بھیجی جاتی ہے تو اس کی مختلف ٹنکیاں ہوتی ہیں، ٹینکس ہوتے ہیں جن میں فیول ہوتا ہے. جب وہ فیول سے بھری ٹینک ختم ہو جاتا ہے، خالی ہو جاتا ہے، وہ خود بخود اس راکٹ کے فضائی سیارے کے بدن سے جدا ہو جاتا ہے. پھر دوسری ٹنکی ہوتی ہے جس میں فیول ہوتا ہے، وہ جب خالی ہو جاتی ہے خود بخود جدا ہوتا ہے. جیسا کہ ایک حصہ، ایک بیج ایک خول میں قید ہوتا ہے اپنی حیات کے استمرار کے لیے، اپنی حیات کے تسلسل کے لیے ضروری ہے کہ اس خول کو توڑا جائے تاکہ وہ بیج کا جوہر زمین کی نمکیات سے وٹامنز لیتے ہوئے اپنے اندر پوشیدہ جوہر و صلاحیت کو ظاہر کرے. تو ایک چھوٹا سا بیج ضرورت مند، تقاضا مند ہے کہ اپنے اوپر چڑھے ہوئے خول کو توڑ کر دوسری نمکیات سے استفادہ کرتے ہوئے اپنے وجود میں موجود صلاحیتوں کو ظاہر کرے. تو جب ایک بیج ایسا ہے تو کیا خدا نے انسان کو ایسے ہی چھوڑ دیا؟ ہرگز نہیں. تو یہ جسم کا در حقیقت قالب جو انسان کے لیے تیار کیا گیا ہے، یہ روح کی تربیت کے لیے ہے. جب روح تربیت پا جاتی ہے جسم کی حیات کا سلسلہ ختم ہو جاتا ہے. درود بھیجے محمد و آل محمد. آخرت کی زندگی کا تعلق روحانی دنیا سے ہے. آیت ہے سورہ حشر کی غالباً، بہرحال سورہ حشر نہ بھی ہو تو قرآن مجید کی ایک آیت ہے، رب لما حشرتنی، ہمیں شخص بلایا جائے گا روز قیامت. آج تو آپ آ گئے ہیں، اب اٹھتے بھی انسان تھوڑی سی شرم محسوس، کل پتہ چلے گا کہ کون ثابت قدم ہے جو مجلس میں بیٹھتا ہے اتنی خوش گفتگو میں. بہرحال تو جب ایک انسان کو لایا جائے گا تو وہ کہے گا، رب لما حشرتنی اعما، خداوندہ مجھے اندھا کیوں محشور کیا؟ وقد کنت بصیرا. ایک بڑا فکری نقطہ دینا چاہتا ہوں تاکہ فکر بھی ہماری اس مجلس حسین کے توسل سے بیدار ہو سکے. رب لما حشرتنی اعما وقد کنت بصیرا، خداوندہ تو نے مجھے دنیا میں تو آنکھوں والا پیدا کیا تھا، میں دیکھتا تھا، رنگوں کی تشخیص کرتا تھا، لوگوں کو پہچانتا تھا، آخرت میں کیوں محشور کیا اندھا؟ رب لما حشرتنی، سوال کرے گا انسان خدا سے. کلیجہ چاہیے خدا سے کلام کرنے کا، توجہ فرمائیے گا، دل چاہیے، جگر چاہیے اپنے رب سے ہم کلام ہونا کوئی معمولی بات نہیں ہے. قرآن کی آیت ہے، رب لما حشرتنی اعما، اے میرے پروردگار مجھے اندھا کیوں محشور کیا؟ یہ خدا کا لطف ہے، یہ خدا کا کرم ہے، یہ مجالس عزا کا اعجاز ہے کہ مجالس عزا ایسی روحانی غذا ہمیں مہیا کرتی ہیں کہ خدا تمام تر گناہوں کے باوجود، انسان کی خطاؤں کے باوجود بھی، یہ بھی تربیت کا نقطہ ہے خدا کی، خدا کے عذاب میں یہ بھی تربیت کا نقطہ ہے. کیا؟ کہ تمام تر تقصیر و گناہ کے باوجود بھی اللہ اپنے بندے سے اپنے کلام کا رشتہ کبھی ختم نہیں کرتا. یعنی خدا یہ کہہ رہا چاہ رہا ہے کہ انسان تو نے پوری زندگی میری خطا میں گزاری، تو نے پوری زندگی گناہوں میں گزاری، تو نے پوری حیات کو در حقیقت گناہوں کو سپرد کر دیا، میں اتنا کریم رب ہوں کہ در حقیقت روز قیامت بھی جب تیری تجھ پر میری حجت پوری ہو چکی، تیرے لیے فرار کی کوئی گنجائش نہیں ہے، میں تجھ سے کلام کا رشتہ ختم نہیں کر رہا ہوں. اے میرے بندے، آخرت کے اس ہم کلامی کو یاد رکھ جو تیرے اور تیرے رب کے درمیان ہوگا. شاید تو دنیا میں فرش ادا پہ آ کر انسانی قدروں کو پا کر اپنی روحانی حیات کا انتظام کر کے اپنے رب سے کچھ رابطہ اور رشتہ جوڑنے کی فکر کر سکے. یہ خدا کا لطف و کرم. آخر وقت تک خدا کلام کا رشتہ نہیں توڑے گا. رب لما اشرتنی اعمى, کیوں اندھا محشور کیا؟ وقد كنت بصيرا, میں دنیا میں آنکھوں والا تھا. اب اللہ کا جواب سنیے, كذلک اتتک آیاتنا فنسیتها وكذلک اليوم تنسى. اللہ اکبر, خدا کہہ رہا ہے کہ تیرے پاس مسلسل نشانیاں آتی رہیں, كذلك اتتك آیاتنا, ہماری نشانیاں آتی رہیں, فنسیتها, تو انہیں بھول گیا, فراموش کر دیا. كذلك اليوم تنسى, آج تجھے ہم فراموش کر دیں گے. اللہ اکبر, خدا جسے فراموش کر دے, خدا جسے بھول جائے, اس کا حساب کتاب نہ ہو, خود معلق رہے جنت و جہنم کے درمیان, خود یہ عذاب ہے سب سے بڑا. بعض اوقات ہوتا ہے نا, آپ کسی لمبی قطار میں موجود ہوتے ہیں, قطار ہی نہیں آگے بڑھ رہی ہے تو جناب ٹریفک میں پھنسے ہوئے, جناب آگے بڑھ رہا ہے تو ایک سکون ہوتا ہے, جناب منزل کی جانب رواں دواں ہیں, کہیں نہ کہیں تو پہنچ ہی جائیں گے. لیکن جناب نہ ٹریفک آگے اور بڑھا, نہ پیچھے جانے کی جگہ, نہ آگے جانے کی جگہ, قطار ہے کہ آگے بڑھنے کا نام ہی نہیں لے رہی, تو کتنی کوفت ہوتی ہے. تو روز قیامت خدا اگر بھول جائے, کذالک الیوم تنسا, عجیب منزل ہے. یہ ہے روحانی رزق جو مجلس سے زیادہ دینا چاہ رہی ہے, کذالک الیوم, آج تمہیں بھول جائیں گے. اب یہ بھول جانا کیا ہے آیات کو, بہرحال یہ ایک الگ بحث ہے, میں صرف صرف نظر کر رہا ہوں اس موضوع سے اور آگے کی طرف بڑھ رہا ہوں. عزیزان گرامی, تو خدا کہہ رہے کہ آخرت کا تعلق اور روحانی دنیا سے ہے. جو کچھ بھی اس بدن کے ذریعے سے اپنی روحانی بصیرت کو کھولنے اور اپنی روحانی دنیا کو مضبوط کرنے کا تم نے انتظام کیا ہوگا, ذکر خدا و ذکر اہل بیت سے اپنی دنیا کو منور کیا ہوگا, اپنی روح کو عطر آل محمد سے خوشبودار کیا ہوگا, اپنی روحانی اور اخلاقی تیلگی کو نور آل محمد سے منور کرتے ہوئے آشکار کیا ہوگا, اپنے گناہوں کی کثافت و غلاظت کو عصمت آل محمد کے پاکیزہ دریا میں دھو کر خدا کے قرب کی کوشش کی ہوگی, تو تم کامیاب ہو سکو گے. وإلا انسان اگر اسی طریقے سے گناہوں میں زندگی بسر کرے تو پھر خدا کذالک الیوم تنسا, تو آخرت کی زندگی روحانی زندگی ہے اور اس کا تعلق بھی یہی سے. ایک چھوٹا سا واقعہ جو مجھے بہت ہی پسند ہے اور اکثر و بیشتر میں اس کا تذکرہ کرتا ہوں. درود بھیجیے محمد و آل محمد پر. موضوع کیا ہے؟ قرآن اور انسان کی روحانی دنیا, اور اس کے لیے سورہ طلاق کی دوسری آیت کا آخری جز اور تیسری آیت کی تلاوت کی کہ وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا, اللہ کا تقوی اختیار کرے گا, اللہ اس کے لیے مشکلات سے نکلنے کا ایک راستہ قرار دے گا, نجات کا راستہ. وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, وہاں سے رزق دے گا جہاں سے وہ گمان نہیں کر سکتا. وَمَن يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ, جو اللہ پہ توکل کرے گا اللہ اس کے لیے کافی ہے. اِنَّ اللَّهَ بَالِغُ أَمْرِهِ, خدا ہر چیز پر حاوی و مسلط ہے. قَدْ جَعَلَ اللَّهُ لِكُلِّ شَيْءٍ قَدْرًا, ہر چیز کے لیے خدا نے ایک پیمانہ قرار دیا ہے. یہ آیت ہے, ان دو آیات کے ذیل میں قرآن اور انسان کی روحانی زندگی کی اس خمسہ مجلس عزا کی پہلی مجلس آپ سماعت کر رہے ہیں. عزیزان کرامی, تو در حقیقت ہمیں اس نہج میں پہنچنا ہے, در حقیقت پہنچنا ہے. واقعہ کیا ہے, حضرت لقمان ایک جگہ ملازم ہیں. حضرت لقمان کون ہے؟ اتنی عظیم شخصیت ہے کہ اللہ تعالیٰ نے فرشتہ بھیجا, کہا کہ نبوت تمہارے لیے اللہ تعالیٰ نے بھیجی ہے, تو کہا کہ اللہ کا حکم ہے یا درخواست ہے؟ حکمت دانائی حضرت, وآتیناہو, خدا نے سورہ لقمان میں کہا ہم نے لقمان کو حکمت دی. حکمت وہ حکیم صاحب نہیں جو جڑی بوٹی سے علاج کرتے ہیں, حکمت یعنی عقل و دانائی, دانش, شاید علم سے بڑھ کر بھی حکمت کا درجہ ہو. بہرحال یہ چھوٹے چھوٹے الفاظ ہوتے ہیں جن کو کھولنا ضروری ہوتا ہے. ہم نے لقمان کو حکمت دی, فرشتہ آیا کہا کہ لقمان اللہ تعالیٰ نے نبوت دی ہے. فوراً پوچھا, ہماری تو جو بھی چیز فری میں آ رہی ہوتی ہم لے لیتے ہیں. حضرت لقمان عقل مند تھے, کہا کہ اللہ کا حکم ہے, درخواست ہے. کہا کہ اللہ کی درخواست ہے. کہا کہ پھر منع کر دو, میں عبد ذلیل, میں عبد حقیر, اس گراباں ذمہ داری کو نہیں اٹھا سکتا. پھر اللہ تعالیٰ نے ان کو حکمت عطا دی, حکمت عطا کی ہے. ایک جگہ ملازم تھے, دو واقعہ سنا کر تاکہ گفتگو کسی منزل تک, دونوں حضرت لقمان سے متعلق ہیں. یہ چونکہ شکل و صورت کے لحاظ سے اتنے مرغوب نہیں تھے کہ لوگ توجہ کر سکے اپنی چہرے کی رنگت کے لحاظ سے, تو لوگ ان کا مذاق بھی اڑایا کرتے تھے. کھیت میں ملازم تھے, تو دوسرے جو مزدور تھے وہ ان کی سادہ لوہی اور ان کے شریف ہونے کی وجہ سے کچھ پھل جو ہے وہ کھا جاتے تھے اور نام ان کا لگاتے تھے, اور روزانہ ان کی کلاس ہوتی تھی. مالک کہتا تھا جناب کس نے کھائے؟ لقمان نے کھائے. ان کو روزانہ بلا کے ان کو ٹھیک ٹھاک سنایا جاتا, بیچارہ سر جھکائے سنتے رہتے تھے. ایک دن انہوں نے کہا بھائی یہ معاملہ تو ایسے نہیں چلے گا, روزانہ میری کلاس ہوتی ہے, روزانہ مجھے سنایا جاتا ہے, بلا کر کچھ تو کہوں میں. ایک دن انہوں نے کہا کہ مالک آج تک جو کچھ بھی تو نے کہا میں نے سن لیا, لیکن اب جو ہے حقیقت یہ ہے, حقیقت امر یہ ہے کہ وہ میں نہیں کھاتا تھا, یہ خود کھاتے تھے, نام میرا لگاتے تھے. تو کہا کہ پھر تم سنتے کیوں تھے؟ کہ لیں گے بس میرا اخلاق اجازت نہیں دیتا تھا کہ میں ان کو جھٹلاؤں. بہرحال تو کہا کہ اچھا دلیل. اب وہ کافر بھی تھا اگر تو وہ دلیل مانگ رہا تھا کہ اپنے دعوے کی دلیل لے کر آؤ, ایسے ایمان قبول نہیں ہو جائے گا, دلیل ہوگی تو ایمان قبول ہوگا. تو اب کیا ہوا؟ کہا کہ جب یہ کام کر کے آئیں تو ان کو گرم پانی پلا کے دوڑا دو. گرم پانی پلا کے دوڑا دیا. اب جب ہانپتے ہوئے واپس آئے تو جو کچھ میدے سے اس سفراق کیا نکلا اس سے پتہ چل گیا کہ جناب انہوں نے پھل کھائے ہیں. اب اس مالک کی نگاہوں میں حضرت لقمان کی بہت عزت بڑھ گئی. ایک دن اس مالک کے کسی دوست نے خربوزہ بھیجا. مالک جب بھی کوئی نعمت ملتی کہتا لقمان بھائی لقمان از دا بیسٹ, اے ون, بہت اچھا, بہت شریف, بہت ایماندار, لقمان کو بلاؤ ہر چیز سے پہلے, ہر کام سے پہلے. خربوزہ آیا, اپنے ہاتھ سے پھانک کی, کاش بنائی, لقمان کے منہ میں دی. لقمان نے جناب جناب لقمان نے کھائی, سبحان اللہ ماشاء اللہ کتنا شیرین, کتنا میٹھا. مالک نے کہا دوسری پھانک بھی کھاؤ. حضرت لقمان نے دوسری پھانک کی تعریف پہلی پھانک سے زیادہ کی, تیسری پیش کر دی. حضرت لقمان نے تیسری بھی کھائی, تیسری کی تعریف پہلی دو سے کی, یہاں تک کہ آخر میں ایک کاش بچ گئی خربوزے کی. تو مالک نے کہا دل تو چاہتا ہے کہ تمہیں کھلا دوں, تم اتنی تعریف کر رہے ہو, لیکن یہ میں کھاؤں گا. بھائی اتنا میٹھا, اتنا شیریں, اتنا شہد کہ ماشاء اللہ میرے منہ میں پانی آ گیا. اب جیسے ہی مالک نے اس کو کھایا اتنا تلخ کہ اس کی تلخی سے بے ہوش ہو گیا. پانی وانی ڈال کے جب اس کو اٹھایا, اب یہ ہے روحانی اقدار. بس میں یہاں سے یہ جملہ دینا چاہتا ہوں, آپ کی سماعت کی توجہ کا طالب ہوں. کہا کہ پانی وانی ڈالا, ہوش ملا, لقمان یہ اتنا تلخ اتنا کڑوا کہ منہ میں رکھا تو اس کی کڑواہٹ سے میں بے ہوش ہو گیا, اور تم پورا خربوزہ کھا گئے تمہیں کچھ نہیں ہوا. تو حضرت لقمان نے ہاتھ جوڑ کے کہا مالک ہمیشہ تیرے ہاتھ سے اچھا کھایا تھا, آج کڑوا نصیب ہوا تو زبان نے گوارا نہ کیا کہ شکایت کے دفتر زبان پہ آ جائے. درود بھیجے محمد والے محمد پر. یہ ہے شکر کہ ہمیشہ اللہ کی طرف سے نعمتیں ملے, ہم ان کو کاؤنٹ نہیں کرتے. تھوڑ سی مصیبت پریشانی, ارے اللہ میاں نے تو یہ کر دیا وہ کر دیا, فرشتہ جو ہے ملک الموت کا ہماری خاندان میں فلائٹیں اتار رہا ہے, اور نہ جانے کیسی کیسی باتیں لوگ کہہ جاتے ہیں. بہرحال تو حضرت لقمان نے اپنے مالک کو ایک دن اٹھایا, نماز شب پڑھو, کہا کہ نہیں اللہ بہت رحمان الرحیم ہے, ثواب دے دے کے معاف کر دے گا. نماز فجر کے لیے اٹھایا, مالک نماز فجر پڑھو, نہیں بہت اللہ رحمان و رحیم ہے, ثواب دے دے گا, معاف کر دے گا. اچھا ٹھیک. جب 10-11 بجے سو کے اٹھے مالک, اس نے کہا کہ لقمان میں ذرا کام سے جا رہا ہوں بازار, تم جاؤ اور کھیت میں جا کر گندم کی کاشت کرو. مثلاً ہو سکتا ہے گندم نہ ہو کوئی اور, مثلاً عرض کر رہا ہوں. چلا گیا, واپس جب آئے تو دیکھا حضرت لقمان گھاس بو رہے ہیں. حضرت لقمان گھاس بو رہے ہیں. کہا کہ یہ کیا کر رہے ہو؟ کہنے لگا گندم بو رہا ہوں. تو کہنے لگا کہ یعنی بہت ہی آسان زبان میں سلینگ لینگویج میں کہ ہمیں بیوقوف بناتے ہو. کبھی دنیا میں ایسا ہوا ہے کہ انسان گھاس لگائے اور گندم کی کاشت کرے؟ کبھی ہوا ہے ایسا؟ تو حضرت لقمان نے فوراً سادے سے لہجے میں کہا, اے مالک, جب دنیا کے بارے میں بھروسہ نہیں کہ گھاس لگاؤ اور گندم نکل آئے, تو آخرت کے بارے میں کیسے بھروسہ کر کے بیٹھے ہو کہ عبادت نہ کی اور عبادت کا ثواب مل جائے؟ یہ کیسے ہو سکتا؟ ضرور دیجیے محمد و آل محمد. کو عبادات سے تیار کرنا ہے, اور ان عبادتوں میں سے ایک عبادت مجلس حسین ہے, ذکر حسین ہے, ذکر علی ابن ابی طالب ہے. بھئی بچے, اب تو خیر وہ شاید ان بچوں کو بھی یاد نہ ہو, جب ہم چھوٹے تھے تو قصے کہانی میں سن دیتے, ایک آب حیات ہوتا ہے, خصوصاً بادشاہوں کی سوداگروں کی کہانیوں میں ہوتا تھا, ادبیات کا تعلق ہے. بہرحال اب وہ ادبیات کے نقوشی مٹ گئے ہیں کہ ایک آب حیات ہوتا ہے جس کو پینے سے انسان ہمیشہ کے لیے زندہ ہو جاتا ہے. شہزادے نکلتے تھے جناب آب حیات کی تلاش میں, آب حیات مل جائے تو ہمیشہ ہمیشہ کے لیے زندہ ہو جائیں گے. عزیزان گرامی, آب حیات کیا ہے؟ آب حیات قرآن کا ذکر ہے, آب حیات ذکر آل محمد ہے. جو بھی آب حیات جام ولایت میں پیتا ہے وہ مر کے بھی زندہ رہتا ہے, اور جو آب حیات سے منہ موڑتا ہے وہ زندہ رہ کے بھی مر جاتا ہے. یہ وہ آب حیات ہے جو ایک دفعہ لبوں سے لگا لے تو ہمیشہ اس کا دل دادا شیفتہ اور مجذوب ہو جاتا ہے. بس یہی وجہ ہے سرکار دو جہاں فرما رہے ہیں کہ جو بھی آب حیات ہے آل محمد پیے گا, جو بھی جام ولایت پیے گا, جو بھی جام معرفت پیے گا, وہ مر کر بھی شہید کہلائے گا. من مات علی حب آل محمد مات شہیدا, جو آل محمد کی محبت مر جائے آب حیات پی کر, اسے مردہ نہ کہنا, وہ زندہ ہے. درود بھیجے محمد و آل محمد. یہ آب حیات ہے, یہ ہے زندگی کی دوا, یہ ہے زخموں کا مرہم, کہ انسان در حقیقت اپنے آپ کو اس روحانی زندگی کے لیے جس کے خد و خال قرآن اور اہل بیت نے ہمارے لیے بیان فرمائے ہیں عزیزانِ گرامی, تاکہ روح بیدار رہے, تاکہ ضمیر باہوش رہے, تاکہ عقل اور عقلی صلاحیتیں اپنا کام کرتی رہیں, تاکہ زمانے کے جو تقاضے ہیں ان کے مطابق عمل کرتے رہیں. اگر وہی قومیں کامیاب ہوتی ہیں جو وقت شناس ہوتی ہیں, جو وقت کے تقاضوں کو پہچانتی ہیں. وقت کے تقاضے کیا ہوتے ہیں؟ آپ نے کسی کو قرض دیا, ایک قرض لینے والا ہے, قرض دینے والا ہے, جو تقاضا کر رہا ہے قرض کا, میرا قرض واپس دو, اس فعل کو کہتے ہیں تقاضا کرنا, متقاضی ہونا. یعنی آپ تقاضا کریں میرا قرض دو, تقاضا کرنا قرض کا, یعنی جو پیسہ آپ نے کسی شخص سے بعنوان ادھار لیا ہے بعین ہی اتنی ہی رقم اس کو لوٹائی جائے, اس کو کہتے ہیں تقاضا. وقت ہم سے تقاضا کر رہا ہے, ہمیں کچھ چیزیں وقت کو لوٹانی ہیں جو ہم نے وقت سے لی ہیں. قومیں وہی زندہ رہتی ہیں جو وقت شناس ہو اور وقت کے تقاضوں کو پہچانے کہ ہمیں وقت کے مطالبے میں کیسا عمل پیش کرنا ہے تاکہ وقت کی رفتار کے ساتھ ساتھ حرکت کر سکیں. سائنس میں ہے نا, روشنی کی لائٹ کی ایک رفتار ہے, جو شخص بھی اپنی رفتار کو لائٹ کی رفتار کے مطابق کر لے وہ دنیا کا تیز ترین انسان ہو جائے گا. کوئی سیارہ, کوئی ٹیکنالوجی اس سطح کی, اس لیول پہ آ جائے تو در حقیقت وہ اپنی رفتار کو, قومیں وہی زندہ رہتی ہیں کہ جو وقت شناس بھی ہوں اور وقت کو اپنی گرفت میں بھی رکھتی ہو. یعنی وقت کو اپنی گرفت میں رکھنا, اپنی مرضی سے وقت کو چلانا, یہ کربلا کا معجزہ ہے. یہ صرف کربلا کا معجزہ ہے کہ آج کربلا وقت کی رفتار کے ساتھ رواں دواں, بلکہ وقت کی رفتار کے ساتھ نہیں, وقت کے اوپر, وقت کربلا کی مٹھی میں قید, کہ 2 کروڑ انسان بھی اربعین حسینی کے دن آ جائیں تو نا
ना कोई गोली चले, ना कोई धमाका हो, ना कोई भूखा जाए, ना कोई प्यासा लौट कर आए, अमन भी हो, सुकून भी हो, इबादत भी हो, और हुसैनियत भी हो, यजीदियत मुर्दाबाद भी हो, हुसैनियत जिंदाबाद भी हो, तो उस जगह को करबला कहा जाता है। उस जगह को करबला, यह है वक्त की रफ्तार को। तो कौमें वही जिंदा रहती हैं जिदानी के रंग में जो वक्त शिनास हों, वक्त के तकाजों को पहचाने। बस आज की जहमत तमाम की मैंने इन कुरान और इंसान की रूहानी जिंदगी, ये हमारा मौजू है। इंशाल्लाह कल से इन दो आयात के जेल में मजीद नुकात को आपकी समाअत की नजर करूंगा। अजीजा ने गिरामी, वक्त का जो तकादा है करबला ने उसे देखा, मवाजना किया, नापा, तोला, और फिर हुसैन इब्ने अली दर हकीकत मदीने से निकला है। वक्त का तकाजा, इमाम वक्त है ना, यानी इमाम वक्त से ऊपर होता है, वक्त का ताबे नहीं होता। हाँ, तकाजों की अदायगी के लिए इमाम ताबे है वक्त का, वक्त शिनास है, नफ्स पे हाथ रख के बता देगा कि जमाना क्या मांग रहा है, लेकिन वक्त के साथ साथ है, वक्त के ऊपर है इमाम। विलायत सबसे ऊपर है, क्यों? इसलिए कि विलायत है कि जो जिंदगी की रफ्तार का तायुन करती है, विलायत है कि जो जिंदगी की रविश का तायुन करती है। और ये विलायत जब हुसैन इब्न अली के पास आई तो हुसैन इब्न अली ने मदीना छोड़ दिया। इमाम है, इमाम वक्त है, यानी जिंदगी इमामत के साए में जारी और सारी है। हदीस है, लौलल हुज्जा लसाखतिल अर्द बहला, अगर इमाम ना हो, हुज्जत खुदा ना हो, तो जमीन तबाह बर्बाद हो जाए, वक्त तबाह बर्बाद हो जाए। बहुत सी किताबें लिखी गई हैं कि टाइम के उस पार उस दुनिया में क्या टाइम होगा। इमाम वो है कि जो वक्त शिनास है, वक्त के साथ है, वक्त उसकी गिरफ्त में है। बस वक्त ने तकादा किया, हुसैन इब्न अली मदीना छोड़ दिया, नाना का मदीना छोड़ दिया, माँ की कब्र से भी अलविदा हो गए, करबला आ गए, करबला बसाई है हुसैन ने, वक्त का तकादा था, और वो करबला आज तक मौजूद है। ये हुसैन का मोजज़ा है करबला, क्यों? कि जमाने के तकादों को पहचाना। वही कौमें, बार बार कह रहा हूँ, वही कौमें जिंदा रहती हैं जो वक्त शिनास हों, तकाजों को पहचाने और इन तकाजों को बर वक्त अदा कर सके। बस अजीज़ा ने गिरा, कल अरबईन का दिन था, चेहलों में इमाम हुसैन अलैहिस्सलाम। अरबईन वो दिन है कि जब इनकलाब इमाम हुसैन अलैहिस्सलाम का आलमी सतह पर जहूर शुरू हो चुका था। यूं तो इमाम हुसैन की करबला के तर्जुमानों ने इमाम सज्जाद और जनाब ज़ैनब ने खुतबात के जरिए से यजीदियत को तबाह बर्बाद कर दिया था, जिसको इमाम खुमैनी ने कहा कि करबला में इमाम हुसैन ने बनू मैया को दफन कर दिया था, नबूद कर दिया था, जमी बोझ कर दिया था। वो तो खुतबात के जरिए से इनकलाब फैलना शुरू हुई, लेकिन आलमी सतह पर करबला की हकीकत, करबला की तजल्ली, करबला की अजमत रोज अरबईन से शुरू हुई है कि जब कब्र हुसैन ने जायरों को अपनी जानिब जज्ब करना शुरू किया। पहला जायर कब्र इमाम हुसैन का रोज अरबईन, हजरत जाबिर अब्दुल्लाह अंसारी, जिनसे हदीस की किस्सा नकल। ये कौन अजीम साहबी है? सहाबी रसूल की सुन्नत है कब्र हुसैन की ज़ियारत। कौन सहाबी? रसूल अल्लाह। इतनी बड़ी उम्र के हामिल कि रसूल अल्लाह ने हजरत जाबिर से कहा, जाबिर मेरी नस्ल से एक इमाम आएगा मोहम्मद बाकर, उसको मेरा सलाम कहना। इमाम हजरत जाबिर ने इमाम मोहम्मद बाकर की खिदमत में पहुंचे और रसूल अल्लाह का सलाम अर्ज किया। ये वो जाबिर हैं। और दूसरा जाहिर हजरत अतिया, हजरत अतिया अब्दुल्ला इब्ने अब्बास के शागिर्द हैं और इब्ने अब्बास मौलाए कायनात के शागिर्द हैं। मुफस्सिरान कुरान, تابعین صحابہ قبر حسین کے زائر قرار ہوئے. یہ یعنی یہاں سے کربلا کی مقناطیسی قوت کا آغاز ہو گیا جب کربلا نے در حقیقت زائروں کو جذب کرنا شروع کیا. اور الحمدللہ آپ نے دیکھا کہ اربعین کے دن 2 کروڑ افراد حاجر حسین کے گرد جمع تھے. یقیناً یہ منظر جناب زینب نے دیکھا ہوگا, اس لیے کہ جب 11 محرم کو قافلہ چلا تھا تو ایک دفعہ سید سجاد کے چہرے کا رنگ متغیر دیکھا کہ انقریب روح پرواز کرنے والی ہے. کہا بیٹا سید سجاد تمہاری کیا حالت ہے؟ کہا پھوپھی اماں ارے ان آدھا کے لاشے دفن ہو لیکن میرے چچا اور بھائی اور میرے بابا کے اصحاب کے لاشے اس طرح بے گورو کفن پڑے ہوں. اللہ اکبر, ارے حالت متغیر ہو گئی سید سجاد کی. جناب زینب نے دلاسا دی سید سجاد ایک وقت آئے گا یا درگاہ بارگاہ بنے گی, تیرے بابا کے زوار آئیں گے. ارے یہ دعائے ثانیہ زہرہ ہے کہ آج 2 کروڑ افراد اور پوری دنیا میں کروڑ افراد حسین کا چہلم منانے آئے ہیں. ہاں زادارو, ایک بہن آ گئی چہلم کے دن, بھائی کا چہلم منانے آئی ہے. ارے وہ چہلم منانے آئی ہے جس کے رونے پہ پابندی تھی, جب بھی حسین کو یاد کرتی تھی تازیانے مارے جاتے تھے. ارے جب بھی بچے روتے تھے تماچے لگائے جاتے تھے. یا سید سجاد کی ہتھکڑیوں کو بیڑیوں کو کھینچا جاتا تھا. اللہ اکبر, یہ وہ اہل عزا آ گئے, ارباب عزا آ گئے, کربلا میں داخلہ ہو گیا. مجھے نہیں معلوم ثانیہ زہرا خبر حسین پہ کیسے پہنچی, لیکن ایک منظر مجھے یاد ہے جب 11 محرم کو یہ قافلہ چلا تھا, بہن نے بھائی کے جنازے کو دیکھا سر تن سے جدا, ارے گھوڑوں کی ٹاپوں سے بامال شدہ لاشا, بے گھوڑوں کون اپنے آپ کو اونٹ سے گرا لیا. بھیا ارے کیا تو میرا ماجایا حسین ہے؟ ارے کیا تو وہی حسین ہے جس کو فاطمہ زہرا نے چکیا پیس پیس؟ اجرکم اللہ, بہن آ گئی اپنے بھائی کی قبر پر, بھیا تیرا چہلم بنانے آئی ہوں. بھیا آج ہاتھ پسے گردن نہیں بنے, بھیا آج سروں پہ چادر موجود ہے. بھیا جو مشن دیا تھا اسے پورا کر دیا, یزیدیت کو رسوا کر دیا, حسینیت کو زندہ باد کر دیا. لیکن بھیا ایک افسوس ہے, تیری بہن شرمندہ ہے, تیری جو امانت تو نے مجھے دی تھی وہ اپنے ساتھ نہ لا سکی. ارے ننی سی قبر بنا کے آئے ہیں. بھیا جب ہم زندہ سے نکلے تھے تو بار بار مڑ مڑ کر قید خانے کی طرف دیکھ رہے تھے. ارے سکینہ کی صدا آتی تھی, اے پھوپھی اما اس اندھیرے میں چھوڑ کے نہ جاؤ, ارے اما میرا دم گھٹا جاتا ہے. سید سجاد مڑ مڑ کے دیکھتے رہے. یہ شور و شعر ہوا, اللہ اکبر, خدا آپ کے گریے کو قبول فرمائے. امام سجاد نے منظر دیکھا, اب غیور امام ہے, ماں بہنوں کے سامنے آج تک نہ رویا, اب امام ترائی کی طرف چلے. سمجھ گئے نا ترائی میں کسی قبر ہے, ابو الفضل العباس کی قبر ہے, امام وفا والاندار کی قبر ہے. ایک دفعہ غیور امام غیور چچا کے جنت قبر پہ پہنچا, السلام علیکم یا ابو الفضل العباس, ارے سکائے سکینہ, ارے تجھ پہ میرا سلام ہو, ارے ننی سے قبر بنا کے آ رہا ہوں. اے عباس, آپ کے لیے کتنا شاق تھا جب آپ کے ہاتھ جدا ہوئے تھے, شہید ہوئے تھے, کہ سکینہ کو پانی نہ مل سکا. چچا ان ہاتھوں نے سکینہ کو اپنے ہاتھوں سے قبر میں اتارا ہوگا. اللہ اکبر. اور ایک جملہ کہا میرے مولا نے, آخری جملہ روتے ہوئے جانا, کیا کہا چچا عباس؟ ارے شجاعت کے ساتھ شان کٹا کے ترائی میں سونا آسان ہے, لیکن ماں بہن نبیوں کی نبی دادیوں کے ساتھ ننگے سر شرابیوں کے دربار میں جانا سید سجاد کا جہاں. خلا لعنت اللہ على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون ما تم حسين.